नमस्कार, म श्रीधर पौडेल
अनि म सजिता हमाल।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। भूटानी शरणार्थीको कथा व्यथा समेटिएको यो कार्यक्रम उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको हो। कार्यक्रममा हामी भूटानी शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको साथमा शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौ। आजको अंक आफ्नो थात थलोको सम्झना दिने सामग्रीको संरक्षणमा शरणार्थीले शुरू गरेको अभियानका बारेमा केन्द्रित छ।
मिनिमम त्यो कल्चर चाहिँ हामीले एउटा रिटेन गरौं र हाम्रो भुटनेसमा त्यहाँनिर हामी मात्रै छौं, हाम्रो डुक्पा कम्युनिटी पनि छ।
शरणार्थीका रूपमा बिताएका 2 दशकको यो जीवनमा भूटान सम्झाउने के कस्ता सामग्री जतन गरेका होलान् शरणार्थी? उनीहरूसँग भएका भूटान सम्झाउने खालका सामग्री र तिनको महत्व तथा त्यस्ता सामग्रीसँग जोडिएको भूटानीको भावनाको कुरा पनि गर्छौ।
बक्खु छ एउटा, होइन, स्कूलको मार्कसिटहरू छ, हस्पिटलमा दवाई खाएको कागज पत्रहरू पनि छ।
भूटानका कुरा, शिविरभित्र तथा कार्यक्रमबारे शरणार्थीका प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यसअघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
भूटानी शरणार्थीलाई दिइँदै आएको सहायता सामग्री वितरणमा ढिलाइ भएको छ। समयमा सहायता सामग्री नपाउँदा चाडबाडको मुखमा मर्का परेको शरणार्थीको गुनासो छ। खाने तेल, जैविक कोइला सल्काउने बाँस र सब्जी महिनौदेखि नपाएको शरणार्थीले बताएका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको हेरचाहमा रहेका सबै भूटानी शरणार्थीलाई 2 हप्ताका लागि 350 ग्राम खाने तेल दिइने गरिएको छ। सहायता सामग्री नपाउँदा शरणार्थीलाई परेको हैरानी बारे बताउँदै बेलडाङ्गी 1 शरणार्थी शिविर सेक्टर एफ का उप सेक्टर प्रमुख मेघनाथ बराल:
यो हामीलाई खाने तेलले चाहिँ हामीलाई अति नै अभाव भएको छ, 2 पाला भएको छ, लगभग 1 महिना जति भयो दिएको छैन। यसले गर्दाखेरि चाहिँ वरिपरि छरछिमेकीले सुन्दाखेरि चाहिँ कराईमा त तर झैं पारेर सब्जी हाले जस्तो हुन्छ, तर तेलमा अप्ठ्यारो भएर फेरि यही मकमा चाडबाड आइरहेछ, दसैँ आयो त्योबाट आयो, यसमा चाहिँ साह्रै अभाव छ। दोस्रो नम्बरमा हाम्रो कोइलाको बाँस सल्काउने, कोइला सल्काउने उपाय छैन, त्यसले गर्दा वनलाई पनि अलिकति क्षति पुगिरहेको छ होला जस्तो लागेको छ मलाई चाहिँ, किनभने वनलाई असर परो जसरी बा पनि मान्छेले बाँच्नु चाहिँ पर्दो रहेछ। कोइलाको लगभग 7 महिना जति भएको छ, कोइला बाँच दिएको छैन। अर्को नम्बर के छ भने हाम्रो सब्जीमा साह्रै अभाव छ, सब्जी समयमा छैन, सब्जी आइहाल्दा नि हाम्रो त्यो दम कुहिएको फर्सी साझा संस्था हेरेर न त हामीलाई दिँदा दिँदै यस्तै गर्दै कटौती गर्दै गर्दै लान खोजे हो, न त छ र हाम्रो नदिएको यसले हामीलाई अलिकति अप्ठ्यारो चाहिँ महसुस हाम्रो लागिरहेको छ। समयमा सामान हामीले उपभोग गर्न पाएनौँ, बा यो शरणार्थी नदिँदा हुँदो रहेछ, यस्तै र यस्तै रहेछ शरणार्थी भनेर बा त संस्थाहरूले हामीलाई त्यतिकै लत्याउन खोजे हो, हेर्न खोजे हो जस्तो लागिरहेको छ हामीलाई चाहिँ।
पाउँदै आएको सहायता सामग्री बिना जानकारी नपाउनुलाई शरणार्थीले सहायता संस्थाहरूको व्यवस्था भनेका छन्। शरणार्थीलाई खाद्य सहयोग गर्दै आएको विश्व खाद्य कार्यक्रमले 2 हप्ताभित्रमा यथावत रूपमा सामान दिइन सकिने बताएको छ। विभिन्न व्यक्ति र संस्थाहरूबाट प्राप्त सहयोगले सामान किन्ने गरेकोमा त्यसरी संकलन हुनुपर्ने रकम संकलनमा ढिलो भएर सहायता सामग्री किन्न नपाएको विश्व खाद्य कार्यक्रमले जनाएको छ। शरणार्थीलाई खाद्य लगायतका सहायता सामग्री वितरण गर्दै आएको लुथरन विश्व महासंघले शरणार्थी शिविर समायोजनका कारण बाँसको आपूर्ति खलबलिएको बताएको छ। भूटानी शरणार्थीलाई पुनर्वासको व्यवस्थापकीय काम गर्दै आएको संस्था अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईयूएमको भूटानी शरणार्थी पुनर्वास परियोजनाको व्यवस्थापकमा तिमेत्रो दिमेन्त्रिनको नियुक्त हुनुभएको छ। यसअघि आईओएमको काठमाडौँ कार्यालयमा सिनियर अपरेशन अफिसरको रूपमा कार्यरत दिमेन्त्रो युक्रेनी नागरिक हुनुहुन्छ। 4 वर्षसम्म व्यवस्थापक रहेका अमेरिकी नागरिक डेभिड डर्थिक अघिल्लो हप्ता जेनेभा सरुवा हुनुभएको थियो। बितेको 4 वर्षमा 53,000 भूटानी शरणार्थी पुनर्वासमा विभिन्न 8 देश गइसकेका छन्। बेलडाङ्गी 1 शरणार्थी शिविर सेक्टर A2 छाप्रो नम्बर 259 का 14 वर्षीय विजय तामाङ 1 महिनादेखि बेपत्ता भएका छन्। तामाङ साउन अन्तिम हप्तादेखि बेपत्ता भएको भूटानी शरणार्थी बाल मञ्चले जनाएको छ। परिवारले खोजीको लागि प्रहरी र शरणार्थी सम्बद्ध संघ संस्थालाई अनुरोध गरेको छ। यसैबीच बेलडाङ्गी शरणार्थी शिविरमा बाल बालिकाको मनोसामाजिक विकासको लागि हिजोदेखि 1 हप्ते तालिम शुरू भएको छ। तालिममा सबै शरणार्थी शिविरका 25 बाल बालिका सहभागी छन्। खुदुनाबारी शरणार्थी शिविरमा अस्ति आइतबारबाट भलिबल प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको हिजो भएको छात्रतर्फको खेलमा येलो हाउसको बी टीम ग्रीन हाउसको ए टीमलाई हराएर सेमी फाइनलमा प्रवेश गरेको छ। यस्तै छात्रातर्फ ग्रीन हाउस ए टीमले येलो हाउस ए टीमलाई हराएर फाइनलमा प्रवेश गरेको छ। खुदुनाबारी शरणार्थी शिविरको सनराइज एकाडेमी स्कूलका कक्षा 6-10 विद्यार्थीहरू सम्मिलित खेलमा छात्रातर्फ 12 टीम र छात्रातर्फ 8 टीम सहभागी छन्। प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ। शिक्षक चित्र कुमार भट्टराईले स्वर्गीय आमा लीलामाया भट्टराईको सम्झनामा प्रतियोगिता गर्नुभएको हो। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानले जापानसँगको सहकार्यमा फापर खेती गर्ने भएको छ। भूटानमा फापर खेती गर्न जापानबाट कृषकहरू भित्राइने क्युनसेलले छापेको छ। संयुक्त राष्ट्रसंघको 66 महासभामा भाग लिन गएको आइतबार अमेरिका गएका भूटानी प्रधानमन्त्री फर्कदा जापान आउने र कहिले र कसरी काम शुरू गर्ने भन्ने बारेमा थप छलफल गर्ने जनाइएको छ। जापानको फुकुशिमामा आणविक प्रकोपपछि जग्गा जमीन गुमाएका केही जापानी कृषकहरूलाई भूटान ल्याइने र जापानी अवधारणा अनुरूप फापर खेती गरिने भएको हो। उत्पादित फापर जापानी बजारमा बिक्री गर्ने र त्यहाँबाट आएको आमदानी उत्पादकहरूलाई बाँडिनेछ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थीसँग रहेका आफ्नो थापथलोको सम्झना दिने खालका सामग्रीको संरक्षणमा शुरू अभियानका बारेमा चर्चा गरौं। भूटानी शरणार्थीसँग रहेको मौलिक कला, संस्कृति र सांस्कृतिक पहिचानलाई जीवित राख्न शरणार्थीले अभियान शुरू गरेका छन्। गएको असारमा एउटा संस्था नै गठन गरेर उनीहरूले यस्ता सामग्री जतन गर्ने र नेपालमा भूटानीको अवस्था झल्काउने गरी एउटा संग्रहालय बनाउने अवधारणा ल्याएका हुन्। संग्रहालयको अवधारणा र त्यस क्रममा अहिलेसम्म भएका कामबारे संस्थाका संयोजक शनिश्चरी शरणार्थी शिविरका टीकाराम तिमसिनासँग साथी गोपाल गर्तौलाले गर्नुभएको कुराकानी सुनौ।
केही ह्यापनिङ नभइकन कन्सिक्वेन्सेस नहुँदो रहेछ होइन, रिसेटलमेन्ट भएको कारणले गर्दा नै यो चाहिँ हुन आवश्यक देखिन्छ। किनभने अब भुटनिसहरू चाहिँ उहाँबाट हामीले चाहिँ सिन्दुरपोते लाउन पाइएन, डुङ्गरी बुलाकी लाउन पाइएन, कल्ली लाउन पाइएन, होइन अब आफ्ना कल्चरका कुराहरू हराए, भुटानको एउटा चाहिँ त्यो कुरा चाहिँ हामीलाई बाध्य उहाँनिर चाहिँ हामीलाई दिँदैन थियो। अब यहाँसम्म भयो कि त्यहाँको गभर्मेन्टमा एउटा चाहिँ हाम्रो औरत जातिले एउटा कपाल चाहिँ नि मोड्नुपर्ने अवस्था आयो। यो कारणले हामीले यो मान्न पाऊँ भनेर चाहिँ देशै छोड्न परेका चाहिँ होइन भुटानीहरूले। आज आएर जस्तै नेपालमा हुँदा त उहाँहरू अब सुरक्षित अब यहीँको कल्चरसँग मिल्ने यसको चाहिँ आवश्यकता त्यति परेको थिएन होला। तर अब भोलिको दिनमा चाहिँ त्यसलाई चाहिँ हामी यहाँ डिस्पर्स भएको अवस्थामा चाहिँ हाम्रो एउटा आइडेन्टिटी हामी कहाँबाट आएका हौँ त, भुटानबाट आएका हौँ कि होइन, कहाँबाट आएका कहाँको भन्ने एउटा आइडेन्टिटी पनि हराउने भएर हाम्रो कल्चर पनि चाहिँ अब हुन त सम्बन्धित देशहरूले त्यसलाई आफ्नो कल्चर मनाउन पाउने भन्ने त छ, तर त्यसलाई चाहिँ अब हामी यहाँबाट आएको चाहिँ एउटा मूल भुटानी हौँ यस्तो भन्ने एउटा चाहिँ ठोस प्रमाण नहुने अवस्था भएको भएर यसको सृजना हुनु चाहिँ नर्मलै हो जस्तो लाग्छ।
त्यो नेपालमै बनाउने कि यो जुन तपाईँले भनेको संस्था अरू देशमा पनि छरिने हो?
अब यसको चाहिँ कस्तो छ भने यो नेपाली हामीले चाहिँ त्यसमा अर्गनाइजेसन प्रोटेक्टिङ इन्डिजिनियस कल्चर एण्ड आइडेन्टिटी ट्रेसिङ जेनेसिस अफ ओरिजिनेसन भनेर यसको स्लोगन राखेको छौँ तल स्लोगनमा। यसको अर्थ के भन्दाखेरि ट्रेसिङ जेनेसिस अफ ओरिजिनेसन हाम्रो हुन त उत्पत्ति नेपाली मूलबाटै भएको हो, हाम्रो ओरिजिनेसन भुटानै हो होइन, त्यो भएको हुनाले त्यो नाम भएको र यो चाहिँ अब नितान्त रूपमा नेपालमै हुनुपर्छ जस्तो लाग्छ। भोलिका दिनमा हामी यहाँबाट पुनर्स्थापना भएर अरू देशमा जाने अर्थात यहाँ बस्ने संख्या पनि केही रहला, त्यो अवस्थामा पनि हामीलाई चाहिँ एउटा आफ्नो संस्कृति परम्परा चाहिँ हामीले भुटानको लागि पनि हामीले यही अपिल गरेका थियौँ कि हामीले यो चाहिँ मनाउन पाऊँ, हामीले कुनै एउटा चाहिँ हाम्रो पार्टीको लिडर होस् भनेर चाहिँ त्यसरी गरे होइन कि यो कल्चरलबाटै आएको कुरो हो। मिनिमम त्यो कल्चर चाहिँ हामीले एउटा रिटेन गरौँ र हाम्रो भुटनिसमा त्यहाँनिर हामी मात्रै छौँ, हाम्रो डुक्पा कम्युनिटी पनि छ, त्यसमा चाहिँ अब बक्खुहरूका कुराहरू आउँछन्, अब पोसाकहरूका कुराहरू आउँछन् होइन, कल्चरका रीतिथितिका कुराहरू आउँछन् र यो चाहिँ मिक्स कल्चरल चाहिँ एउटा आइडेन्टिफाई होस् हाम्रो चाहिँ त्यहाँबाट आएका हौँ भनेर भोलिको दिनमा चाहिँ नेपाल सरकार र रिफ्युजीहरूलाई पनि एउटा चाहिँ आत्मसन्तुष्टि हुने भयो कि होइन हामीहरू चाहिँ अहिले भुटानले यस्तो भनेको अवस्था छ कि यी रिफ्युजीहरू चाहिँ यहाँबाट बाटो खन्न गएका थिए अर्थात काममा गएका थिए, फर्केर नेपालै आए, अब चाहिँ यिनीहरू पुनर्वासमा गए, हाम्रा मान्छे होइनन् भनेको अवस्थामा चाहिँ अब हामीले यो चाहिँ हामी साँच्चै कि त्यहाँकै मान्छे हौ भनेर संग्रहालय म्युजियम बाहेक अरू कुनै पनि उपाय भएन जस्तो लाग्छ। किनभनेदेखि संग्रहालयमा हामीले त्यसरी हाम्रो यो है कल्चर भनेर चाहिँ संरक्षण समन गर्न चाहिँ नेपाल सरकारको अनुमति अनुसार चाहिँ पाइयो भनेदेखि त्यसले चाहिँ के भन्ने एउटा प्रमाण पनि गर्ने भयो कि हामी चाहिँ त्यहाँका थियौँ भन्ने एउटा प्रमाण हुने हुनाले गर्दाखेरि
त्यहाँ के राख्ने योजना तपाईँहरूको चाहिँ?
हाम्रो चाहिँ समिति मात्रै हो, अब शरणार्थीले चाहिँ यो दर्ता प्रोसिडर र लिगल अवस्थामा जाँदाखेरि साधारण कुराहरू त पाइरहेको अवस्था छ, तर अब लिगल प्रोसिडरमा जाँदाखेरि शरणार्थीहरूले चाहिँ अब सञ्चालन गर्नुपर्ने एउटा शरणार्थीले मागेको कुरा फ्लोरमा हामी डिस्कसनमा रिफ्युजीमा जाँदा होइन, हाम्रो यो कल्चरको कुरा छ र युनेस्कोमा नेपालले यो चाहिँ सन्धि चाहिँ साइन गरिसकेको अवस्था पनि छ युएनको, त्यसले चाहिँ कल्चरल राइट हक अधिकारमा चाहिँ एउटा कन्भेन्सनमा साइन गर्नुभएको अवस्था हुनाले हामी रिफ्युजीले पनि पाइन्छ कि भन्ने आधारले चाहिँ यो सरकारलाई चाहिँ हामीले रिक्वेस्ट गरेका हो। त्यो एउटा चाहिँ स्पेस प्रोभाइड भयो भने हामी रिफ्युजीहरूले त्यसलाई फन्ड रेज गरेर कसरी हुन्छ त्यसलाई चाहिँ एउटा संग्रहालय एउटा चाहिँ बनाउने र त्यो चाहिँ उहाँहरूको समितिमा राख्ने, तर म्यानेजमेन्ट कमिटी चाहिँ रिफ्युजीले मिनिमम हामीलाई म्यानेजमेन्ट कमिटी चाहिँ हाम्रो दियोस् होइन, आधिकारिक म्यानेजमेन्ट दर्ता नम्बर जुन चाहिन्छ जस्तै यहाँको संगठनहरू दर्ता हुँदाखेरि। तर अहिलेको अवस्थामा के भएको छ भन्दाखेरि चन्द्रगढीबाट चाहिँ हाम्रो आरसीयू सरहरूबाट सिफारिस भइकन फर्स्ट चरणमा हामी सिडिओ कार्यालय गयौँ, त्यहाँ जाँदाखेरि चाहिँ हामीले ठिकै छ आरसीयू सरहरूले पनि सबैको अब यसमा चाहिँ मञ्जुरी रहेछ, त्यसो हुँदाखेरि आफ्नो आफ्नो क्याम्पमा उहाँहरूका मेटेरियलहरू संकलन गर्न दिने होइन, तर दर्ताको प्रोसिडरमा चाहिँ अब तपाईँहरूले सिफारिस पठाउनुहोस् भनेको अवस्था छ र त्यो सिफारिस हामीले पठाइसकेका पनि छौँ चन्द्रगढीलाई। त्यसमा के रहने भन्दाखेरि चाहिँ एउटा चाहिँ अब हाम्रो चाहिँ कल्चरमा अब मगर कल्चर छ, जस्तो मैले चाहिँ पोखरामा एउटा म्युजियममा हेर्न गएको थिएँ, त्यहाँ चाहिँ अब मगरको राईको डिफ्रेन्ट गुरुङहरूको एउटा कल्चरल ड्रेसेसहरू रहेछ नेपालको हिसाबले, र त्यो हाम्रो भन्दा केही अलिकति फरक हुँदो रहेछ। र त्यस्तै मैले एउटा चाहिँ सिक्किममा संग्रहालय हेरेँ जहाँ चाहिँ भुटानी मूलका रूपवासीहरूको त्यहाँनिर कालिम्पोङबाट चाहिँ उहाँहरू माइग्रेट हुनुभएको भन्ने खालको एउटा चाहिँ त्यहाँ एभिडेन्सेसहरू पनि पाइयो। त्यस्तै मैले साइन्स सेन्टरमा सिलगढीमा हेरेँ जहाँ चाहिँ रूपा कल्चर चाहिँ अब एउटा चाहिँ कुचबिहारबाट पनि गएको ग्रुप रहेछ भुटानमा, र यसलाई हामीले निर्कल गरेर यसलाई अध्ययन गर्दै जाँदाखेरि अहिले साथीहरू यसमा रिसर्चमा पनि गइरहेछन् होइन, के गर्नुपर्ने त के राख्नुपर्ने मेटेरियल भनेर। र अहिलेको जस्तै हाम्रा कल्चरल ड्रेस भए जस्तो कल्ली भयो ढुङ्ग्री बुलाकी भयो त्यो चाहिँ एउटा चाहिँ हामी यहाँलाई बिलङ गर्थ्यौँ भनेर एउटा चाहिँ ल्यान्डमार्क गरिकन, अब धेरै त सकिँदैन होला, अब सरकारको पनि आफ्नो कति दिने नदिने कति जग्गा दिने भन्ने कुराहरू आउँछ, र त्यसमा चाहिँ हामी ल्यान्डमार्क गरेर यो भुटानीहरू उहाँ यो मुल्का थिए भनेर एउटा चाहिँ हामी लग बुक रेजिस्टर राखेर फ्ल्याग पोस्ट गाडिकन त्यहाँ म्याप बनाउने एउटा चाहिँ योजना गरेछौँ।
अन्यत्र ठाउँमा यस्तो तपाईँले त धेरैतिरका संग्रहालय हेर्नुभएको रहेछ, अर्को देशबाट आएर अर्को देशमा यस खालको संग्रहालय बनाएको अन्यत्र उदाहरण र त्यस्तो अभ्यास केही देख्नु भएको छ?
प्रशस्त छन्, जस्तै चाहिँ अब अरू देशमा पनि अब यो रिफ्युजीहरू रिसेटलमेन्ट भइसकेको अवस्थामा रिफ्युजीहरूको म्युजियमहरू छन् अफ्रिकन मुलुकहरूमा होइन, त्यहाँदेखि युरोपियन मुलुकहरूमा चाहिँ शरणार्थीहरूलाई यसरी नै अब जस्तै पुनर्स्थापना गरिँदो रहेछ। त्यो गरेपछि चाहिँ के भने त्यहाँ चाहिँ सम्बन्धित देशको कानून अनुसार चाहिँ त्यो रिफ्युजीहरूको एउटा रिफ्युजी म्युजियम भनेर राखेको चाहिँ मैले प्रशस्त मात्रामा भेटेँ, अनि त्यही अनुसार हामीले पनि के त्यहाँ राख्ने अब हाम्रो कल्चर के हो त्यो अनुसार चाहिँ हाम्रो स्टडी पनि चलिरहेछ अहिले। तर जेनरली अहिले कन्सेप्ट के आएको छ भन्दाखेरि सबभन्दा प्रथम चाहिँ हाम्रो कल्चरको कुराहरू राखिने, र सेकेन्डमा चाहिँ हामीले भुटनिस आइडेन्टिटी डकुमेन्ट जुन चाहिँ भुटान सरकारले दिएको हुन्छ, जति जे बचेका छन् अहिले जति शरणार्थीहरूसँग छन् या पुनस्थापित भएकाहरूले पनि संरक्षण गरे होलान् राखे होलान्, त्यस्ता डकुमेन्टहरू चाहिँ हामी संकलन गरेर अरिजिनल चाहिँ कपी हामी लिँदैन लिन्छौँ, तर कस्तो भने फोटोकपी लिएर हामीले त्यसलाई मेटलमा इचिङ गरेर मेटलिज भन्छ अङ्ग्रेजीमा त्यसलाई।
उहाँ हुनुहुन्थ्यो भुटानी शरणार्थीका मौलिक कला संस्कृति र सांस्कृतिक पहिचानलाई जीवित राख्न संग्रहालय बनाउने अभियान शुरू गरेको संस्थाका संयोजक टीकाराम तिम्सिना। भुटानी शरणार्थीसँग रहेको मौलिक कला संस्कृति र सांस्कृतिक पहिचानलाई जीवित राख्न शरणार्थीले नै शुरू गरेको अभियान कसरी अघि बढ्छ त्यो त समयले नै देखाउला, तर शरणार्थी शिविरमा रहेका भुटानीहरूले आफ्नो थाप थलोको सम्झनाकै लागि भए पनि आफूसँग भएका सामग्री खुबै जतनसाथ राखेका छन्। शरणार्थीसँग संग्रहालयमा राख्ने तथा भुटान सम्झाउने खालका के कस्ता सामग्री होला त? साथी सावित्रा ढुङ्गाना यही कुरा थाहा पाउन शरणार्थी शिविरमै हुनुहुन्छ।
भुटानी शरणार्थीहरूले शनिश्चरी शरणार्थी शिविरमा संग्रहालय बनाउने कुरा गरिरहँदा शरणार्थीसँग चाहिँ के सरसामग्रीहरू छन् संग्रहालयमा राख्ने खालका, म केही शरणार्थीसँग कुराकानी गर्नेछु। एकजना शरणार्थी,
मेरो बालकृष्ण शर्मा, सेक्टर B3 58।
यो भुटानी शरणार्थी संग्रहालयमा राख्ने खालका के सरसामग्रीहरू छन् तपाईँसँग?
खासै वास्तविक मेरैमा भनेर चाहिँ त्यस्ता कुराहरू केही पनि छैनन्, किनभने आगोले पनि सबै जलेर सिद्ध्यायो। तर पनि हाम्रो समाजमा विभिन्न प्रकारका अब कागज पत्रहरू पोसाकहरूदेखि लिएर गएर को अब हाम्रा पुर्खादेखि चलाएर आएको सामानहरू जुन ऐतिहासिक महत्वका सामानहरू हामीले खोज्यौं भने ती उपलब्ध गर्न सकिन्छ पाउन सकिन्छ, तिनीहरूलाई हामीले राख्यौं भने पछाडि आउने भविष्य पिढीहरूलाई उनीहरूले पनि यो चिज हाम्रो पुर्खाहरूले चलाएको थियो यो ऐतिहासिक महत्वको चिज रहेछ भन्ने खालको उनीहरूले बुझ्न सक्थे, ती कुराहरू चाहिँ जोगाड गर्नु राम्रै कुरा हो। जस्तै अब यस्तै माना पाथी यस्ता नाङ्ला जाँताहरू होइन यी विभिन्न प्रकारका कुराहरू पनि छन्, ती कुराहरू हाम्रो भुटानी समाजमा चलाउँदै आएका हुन्। जस्तै अब अरू कुराहरू हेर्ने भने सन्धिहरूका कागजहरू पनि हामीसँग उपलब्ध छन्, दरबारहरूको फोटोहरू होइन ऐतिहासिक महत्वका कागजहरू पनि हामीसँग छन् जसले चाहिँ हामीलाई भुटानी नागरिक हो भन्ने पहिचान पुर्याउन पनि सक्छ। त्यस्ता खालका सामानहरू हामीले संग्रहालयमा राख्यो भने चाहिँ हामीलाई मात्र होइन आउने पिँढीलाई पनि र समाजलाई पनि त्यसले धेरै कुराहरू दिन सक्छ भन्ने मलाई लाग्छ।
भुटानी शरणार्थीसँग त्यस्ता के सामग्रीहरू छन् जो संग्रहालयमा राख्न सकिन्छ? नाम बताउन नचाहने अर्को एकजना शरणार्थी।
यसमा हामीसँग भएका महत्वपूर्ण कागज पत्रहरू, जस्तै हामीसँग हाम्रो भुटानको तीन सरकार जो थियो पहिलो नेपालीलाई राख्दाखेरिको त्यस समयका कागज पत्रहरू उपलब्ध हुन सक्छन्। यसमा चाहिँ जसराज गुरूङहरू देवन काजीहरूको टाइमको जो छ ती कुराहरू भयो भने अब सारडुङ्गा टाइमका कुराहरू आउँछन् र यसमा अब 1624 जुन हाम्रो एउटा ऐतिहासिक कुराहरू छन् त्यस्ता कागजपत्र हामीसँग हुन्छन् भने सँगसँगै तामापत्रहरू पनि यसमा पाउन सकिन्छ र उपलब्ध पनि छ हामीसँग। र त्यसै गरी हाम्रो भुटानको ऐतिहासिक हाम्रो एउटा पोषक पनि हो बखु जो हामीले गो किरा भनिन्छ र अरू महत्वपूर्ण कागजपत्र जसले चाहिँ हाम्रो आइडेन्टिटी देखाउँछ जसले हामी सिटिजनसिप भनेर हामी लिन्छौँ भने ती कुराहरूलाई हामीले संरक्षण गर्न सक्ने त्यहाँ छ र हामीसँग ती कुराहरूलाई उपलब्ध गराउने हामी प्रयास गर्दैछौँ। पुराना पुस्तकहरू भए जस्तै महत्वपूर्ण अब कोही अब तसलाहरू भए त्यतिको समय बनिएको जो आजभन्दा 150 अगाडि चाहिँ हामीले चलाएको थियौँ त्यहाँ हामीले चलाउँदाखेरिको त्यो जंगल बन्द हुँदाखेरिको फाँडेका त्यहाँ बनाएका जाँतोहरू भए त्यस्तै प्रकारले कसैको घरमा त्यो 150-200 अगाडि वर्ष बनाइएका ओखलीहरू छन्। सँगसँगै अब आफ्नो आफ्नो धार्मिक अनुसारले चाहिँ लामाहरूका अब आफ्नै एउटा गुरूङ लामाहरूका आफ्नो पुस्तकहरू भए उहाँहरूले लगाउने पोषकहरू भए विभिन्न जनजातिहरूका पहिचान गर्ने उहाँहरूको पोषकहरू छन्। अब हामी यहाँ आइकन पनि हामीलाई दिएका आइडेन्टिटीहरू भए कतिवटा कुराहरू।
भुटानी शरणार्थी सम्बन्धी बन्न लागेको संग्रहालयमा राख्न योग्य के सामग्रीहरू छन् एकैछिन हामीले शनिश्चरी शरणार्थी शिविरका शरणार्थीका कुरा सुन्यौं। अब हामी एकैछिन उर्लाबारी र दमक हुँदै बेलडाङ्गी शरणार्थी शिविरतिर लागौं। अहिले म बेलडाङ्गी एक शरणार्थी शिविरमा आइपुगेको छु। एकजना शरणार्थी, के पर्यो यहाँको नाम थर?
मेरो कपिलमणि आचार्य, बेलडाङ्गी 1B116।
तपाईँसँग चाहिँ यो संग्रहालयमा राख्ने खालका के सामग्रीहरू छन्?
पूर्वजहरूले चलाएका सामानहरूलाई पनि हामी संग्रहालयमा राख्न चाहिँ सक्छौ। इतिहासका पुस्तकहरू, भूटान र भारतको चाहिँ ट्रिटी सम्झौता पनि उल्लेख गरिएका धेरै पुस्तकहरू चाहिँ पाइन्छ। भूटान र भारतको युद्धताका बनाएका सम्झौताहरूको पनि चाहिँ अभिलेख पाउन सकिन्छ।
मेरो शुभ नाम विष्णु ढुङ्गाना हो। म बेलाई 1B1 हट नम्बर 44 BRWF एसिस्टेन्ट सेक्रेटरी हुँ। भुटानको त्यो पुरानो ऐतिहासिक चिन्हहरू चाहिँ के छ भने बक्खु छ एउटा, होइन, स्कुलको मार्कसिटहरू छ, हस्पिटलमा दबाई खाएको कागज पत्रहरू पनि छ, खडकुडोहरू चाहिँ थियो, होइन, अब त्यो यहीँ आएर त्यो केही काम नलाग्ने रहेछ भनेर अब आमा बुवाहरूले बेच्नु भयो, आवश्यकता छैन। भुटानको पैसा हुन्छ मेन कुरो चाहिँ, पैसा त्यो चिन्हकै रूपमा राखेको हुन्छ।
भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्छ डाक्टर बम्पा राई, तपाईँसँग चाहिँ संग्रहालयमा राख्ने खालका के सामग्रीहरू छन्?
मेरो त्यो भुटानको जुन माटो छ त्यो त अब सबैले कति लिएका पनि छन् होला। मैले त्यो माटो विशेष लिएको चाहिँ अब मेरा आमा बाबुहरू अहिले गएको होइन, उनीहरू बहुत पुरानो पुस्ता गएको, 600-700 वर्ष अगाडि गएको, र त्यही पुस्ता हुनाले उनीहरू यहाँ नेपालमा जबले मर्ने बेला अवस्था भयो नि, उनीहरूले कि त भुटानमा जानु साह्रै रहर गरेका हुनाले, भुटानमा मर्ने रहर गरेका हुनाले, मर्ने टाइममा भुटानकै माटोको कुरा गरेको हुनाले उहाँहरू बितिसक्नु भएपछि मैले मेरै गाउँको होइन मेरै घर जमिनकै माटो ल्याउनु लगाएर मैले राखेको छु। त्यो माटो उनीहरूको जुन मैले उनीहरूको समाधिमाथि मैले छम्किदिएँ। अब आन्दोलनमा के छ भने आफ्नो देशमा मर्नु पाइएन र त्यसैले आज छिमेकी राष्ट्र भनौँ आफ्नो दाजुभाइको राष्ट्र नेपालमा पनि आइयो जहाँ गाडियो, तर त्यहाँ एउटा चियान पनि हाम्रो आफ्नो राख्नु सक्यौँ, जुन चियानको पनि झगडा गर्नु नसक्दाखेरि हामी अति दुःखी लागिरहेछ। तर चियान त होइन, तर हामी संग्रहालय चाहिँ अझै पनि जोगाड गरेर हामी हाम्रो भुटानीहरू आनन्दसँग बस्छ र हाम्रो इतिहास कहिले पनि मेटिँदैन। हाम्रो इतिहास फेरि यो के छ बार बार दोहोरिनेछ र बार बार बस्नेछ भन्ने खेर मैले आशा राखेको छु।
यो भुटानी शरणार्थी सम्बन्धी बनिन लागेको संग्रहालयको महत्व के होला?
यसले पछिसम्म पछि भविष्यमा पनि बाँचिरहोस् भन्ने कारणले गर्दा यो जुन संग्रहालय खोल्ने जुन एउटा जमर्को कसेका छन् आइसकेका छन् आउँदैछन् हामी पनि त्यसमा सहभागी गरेर हामी जाँदैछौँ, यो सबैभन्दा ठूलो उपलब्धि कुरा हुनेछ भन्ने मैले आशा गरेको छु।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
तपाईँ अहिले उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देश सुन्दै हुनुहुन्छ। भूटानी शरणार्थी समस्या र समाधानका उपायबारे केन्द्रित कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट सुन्दै हुनुहुन्छ। यसका साथै पूर्वाञ्चलका एफएम मेचीटुन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ। आज हामीले आफ्नो थातथलोको सम्झना दिने सामग्रीको संरक्षणमा शरणार्थीले शुरू गरेको अभियान र शरणार्थीसँग भएका भूटान सम्झाउने खालका सामग्रीको बारेमा चर्चा गर्यौं। अब भूटान र शरणार्थी हुनुपर्नेको कारण तथा भूटानको त्यतिखेरको जीवनशैली थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
शनिस्तरी शरणार्थी शिविरको सेक्टर डीमा एकजना दिदीसँग भेट भयो। यहाँको शुभ नाम
देवकला राई।
कति वर्षको हुनुभयो?
60 वर्ष।
यहाँ तपाईँको सेक्टर छाप्रो नम्बर कति हो?
12 डी4।
भूटानमा चाहिँ?
भूटानमा साम्ची हो, डिस्ट्रिक्ट होइन, ब्लक पनि साम्ची हो, गाउँ चाहिँ बुदुने।
कस्तो थियो त्यो ठाउँ गाउँ?
राम्रै थियो नि, अब अझ पनि त्यहाँ पुग्नु पाए राम्रै नै छ होला जस्तो लाग्छ। यहाँ जस्तो छ त्यस्तै हामी बसेको ठाउँ चाहिँ, अलिक माथि माथि चाहिँ अलिक पहाड।
तपाईँको घरदेखि ओल्लो पल्लो गाउँ कुन कुन थिए?
हाम्रो घरदेखि उता पारिपट्टि भन्ने के अरे उपर बुदुने भन्थ्यो, त्यहाँबाट अलिक परतिर मान्द्रिनी भन्थ्यो, अनि हाम्रो घरदेखि उभो गुम्बा डाँडा लामीटार।
तपाईँको चाहिँ त्यहाँ खेतीपाती के कति थियो?
खेतीपाती हामीहरू धान रोप्थ्यौँ, अदुवा रोप्थ्यौँ, मकै छर्थ्यौँ, कोदो त्यति लगाउँदैनथ्यौँ, सुपारी थिएन, सन्तलाहरू पनि हुँदैन थियो हामी बसेको ठाउँमा चाहिँ, अलैँची झन् हुँदै हुँदैन।
अनि वस्तु बाख्रा कति पाल्नु भएको थियो?
वस्तु बाख्रा पहिला अब सुरुमा दुईटा गाई एकल गोरु होइन, त्यहाँबाट अब गाईले ब्याउँदै गएपछि 8-9 भएको थियो हामी यता इन्डसनमा, बाख्राहरू पनि त्यो 12-15।
त्यस्तो आफ्नै ठाउँ गाउँ आफ्नै खेतीपाती भएको ठाउँ कसरी छोड्नु पर्यो?
अब छोड्नु त के गर्नु त, बाध्यताले छोड्नु पर्यो, रहरले छोडिएन। जब हामीलाई यसरी यहाँको अब होइन राजा भन्नु कि प्रशासनले अब आएर भन्नुभयो तिमीहरू जानु यहाँनिर तिमीहरूको नेपाल छ यहीँ गएर बस्नु भनेर पहिला भन्नुभयो होइन, आएर 5 आएको थियो अब पुलिसहरू, अनि र पनि हामी अटेट गरेर बस्यौँ। अब हामीलाई एक घरलाई मात्रै होइन एकै त 5 घरलाई त्यसरी भन्दै आएको थियो, अटेट गरेर बस्यौँ। पछाडि फेरि उनीहरू नै आएर भन्नुभयो तिमीहरूलाई तिमीहरूकै खेतीपाती र तिमीहरूकै गाई बस्तु तिमीहरूकै घरको माया लाग्छ भने हामीलाई भन्नु, 5 हामी शेष गरिदिन्छौँ भन्नुभयो होइन। त्यहाँबाट चाहिँ अब सबैलाई त्यसो भनेपछि मनमा डर भयो, अब यिनीहरूले मार्छ नै होला जस्तो लाग्यो, अनि अब आउनु पर्यो।
गाउँमा सेना प्रहरीले अरू के बदमासी गर्यो?
म त नराम्रो व्यवहारहरू चाहिँ देखाउनु भएन उनीहरूले केही गर्नु, जसलाई पनि अब उनीहरूलाई गाउँदेखि निकाल्ने जतिलाई चाहिँ त्यो प्रकारको धम्की चाहिँ दिँदै आयो।
नेपालको शिविरमा बसेको 20 भयो कि?
भयो। उहाँ हामी आफ्नो ठाउँदेखि हिँडेकै दिन हामी यहाँ आइपुगेको।
कति घण्टाको दूरी हो र?
खै अब उहाँनिर हामीहरू 8:30 चढेको होइन हाम्रो गाउँदेखि बिहान, यहाँनिर त्यही 6 आइपुगेको थियो
साँझको।
हजुर।
कस्तो लाग्छ त्यो सबै कुरा अहिले सम्झिँदाखेरि?
सम्झिँदा त के गर्नु, नराम्रो लागेर आउँछ नि हो अन्त, अब आफू जन्मेको ठाउँ हुर्की बढी गरेको ठाउँमा अब कति हाम्रो साथीहरू कति आफन्त मान्छेहरू उतै छ, कति अब सकियो उतै नै, र पनि अझ पनि झझल्को लाग्छ नि आफ्नै ठाउँ आफै बढेको आफू जन्मेको ठाउँको त। अब त्यहाँनिर बारीको कालाहरू यस्तो थियो, खेतको गराहरू यस्तो थियो भने त अझै मनमा झझल्को आइरहेको छ, त्यो बारीमा यस्तो खालको रुखहरू थियो भन्ने अझ पनि झझल्को आइरहेको छ, सपनामा देखिन्छ कहिले काहीँ।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप जाँगर तथा प्रतिभाको कुरा गर्छौं। शरणार्थीलाई सहायता संस्थाले खाना बस्न दिन्छ, तर नपुग सामग्रीको जोहो गर्न शरणार्थीले आफ्ना विभिन्न सिप जाँगरबाट केही कमाई गरिरहेका छन्। आजको कार्यक्रममा सहभागी सिप जाँगर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
अहिले म बेलडाङ्गी एक शरणार्थी शिविरको महिला मंचको भवन नजिकै रहेको सिलाई कटाई तालिम केन्द्रको भवनमा आइपुगेको छु। एकजना शरणार्थी हुनुहुन्छ।
मेरो शुभ नाम पर्यो मंगल सिंह सुब्बा, बेलडाङ्गी 1 सेक्टर A2 छपन्न नम्बर 272।
कति भयो लुगा सिलाउन थाल्नु भएको?
मैले भुटानदेखि नै अलिअलि सिलाएर आउँथे, र यहाँ आएर पनि मलाई बीआरडब्ल्यूएफले चाहिँ मेसिन सम्बन्धमा तालिमहरू धेरै 3 तालिमहरू पनि मलाई तालिम प्राप्त गरिदिए। त्यस मार्फत अलिकति क्याम्प कमिटीमा काम गर्दा गर्दा कति 12-13 सालसम्म क्याम्प कमिटीमा काम गरियो। त्यस पछाडि मलाई अलिकति ऋण लागेको बापत यसो इण्डियातिर पस्यो है। इण्डियातिर जाँदाखेरि पनि मैले गार्मेन्टमै काम गरेर पुनः फेरि फर्केर आएर अहिले यहाँ बीआरडब्ल्युएफमा सिलाइ केन्द्रमा म काम गर्दछु।
भनेपछि तपाईँ यहाँको प्रशिक्षक हुनुहुन्छ होइन?
सिकाउने गुरुबाबु चाहिँ मै हुन् होइन?
के सिलाउनुहुन्छ?
मैले कोट, दौरा सुरुवाल, चौबन्दी चोलो बाहेक अरू चाहिँ सबै फेसनहरू सिलाउँछु, जस्तै अब प्यान्ट, सर्ट, ब्लाउज, चुरिता, कमेज, सुरुवाल।
यो पेसाबाट आमदानी कस्तो छ?
मलाई जहाँसम्म लाग्छ यो लुगा सिलाउने पेसाबाट चाहिँ भोलिको दिनमा गएर आफ्नो खुट्टामा आफै उभिएर खानु सक्ने प्रशिक्षण चाहिँ मैले देखेको छु, र हिजोको दिनमा पनि मैले धेर थोरै यसरी नै गर्दै आएको हुँ। र मलाई यहाँ अहिले साँच्चै भनौँ भने क्याम्प कम्युनिटीबाट रहत पनि छैनन्। हिजोको दिनमा बीआरडब्ल्युले जति पनि मलाई एउटा केही कलाहरू सिकाएको थियो त्यसैको आधारमा म आफ्नो खुट्टामा उभिएर अहिले खानु सकिरहेको छु। र म अझै पनि के भन्छु भने जति पनि तालिम सिलाइ केन्द्रमा सिक्नेहरूले भोलिको दिनमा गएर आफ्नो खुट्टामा आफै उभिएर चाहिँ खानु सक्छ भन्ने मैले अनुज्ञान लिएको छु। पेसा त आफैले अब सिलाइ केन्द्र नै खोलेर बस्दा लगभग नर्मल्ली हामीले होइन एउटा एकजना मात्रै काम गर्दाखेरि पनि महिनामा 7-8 हजार रुपियाँ चाहिँ आरामले बसाइन्छ सिलाइ केन्द्रमा बस्दाखेरि।
महिनामा कति कमाउनुहुन्छ?
अहिले मेरो भन्ने कुरो त त्यति छैन, यहाँ चाहिँ अब शिक्षकको विषय लिएर चाहिँ म बसिरहेको छु, अरूलाई तालिम दिने, सिकाउने। त्यसले गर्दाखेरि यहाँनिर चाहिँ अब विद्यार्थीहरूले महिनावारि 250 गरेर तिर्छन्, त्यही पैसाले चाहिँ उता यता गरेर मेरो घरबार चलाइरहेको छु। 7-8 हजार चाहिँ हुन्छ।
तपाईँको यो सिलाइ कटाई पेसाबाट घर खर्च चलाउन कतिको सहयोग पुगेको छ?
जी होस्, अहिले त्यसले धेर थोर मलाई मदत चाहिँ मिलिरहेको छ, किनभने हामी 6 जनाको परिवार छौँ, अरू पेसा छैन, अरू यही मात्रै छ मेरो पेसा। त्यसैले अहिलेसम्म चाहिँ होइन घर परिवार जी होस्, यहाँ अहिले मैले चलाउन थालेको पनि कति 3 महिना मात्रै हुँदैछ। त्योभन्दा पहिला मैले आफ्नै घरमा एउटा टेलरिङ खोलेर बसेको थिएँ, त्यसैबाट आफ्नो परिवार पनि पालिरहेको थिएँ धेर थोर।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा शरणार्थीकै राय र तर्क सुन्ने पालो। यो स्तम्भमा हामीले कार्यक्रमका बारेमा शरणार्थीका राय मात्रै सुन्दैनौं, शरणार्थीले भोगेका विभिन्न खाले समस्या पनि सुन्छौं। आजको कार्यक्रममा सहभागी शरणार्थीसँग भने पुनर्वास प्रक्रियाका बारेमा केही गुनासो छ, सुनौं शरणार्थीकै आवाजमा।
थर्ड कन्ट्री रिसेटलमेन्टले सबै शिविरमा चाहिँ यस्तो तनाव ल्याइरहेको छ कि अब प्रोसेस त शुरू गरेको 3-4 वर्ष नै भइसक्यो, तर कस्तो भइरहेको छ भने कोही जेल केसमा परेको छन्, अब तिनीहरूलाई कस्तो छ भने त्यो जुन पीड़ित त एउटा हुन्छ जेलमा, तर त्यो परिवारहरूलाई चाहिँ कसो गर्दैछ भने अब हामी जाने इच्छुक छ, अब यो मेरो छोरो अथवा छोरी जेलमा परेको छ, त्यसको कहिले क्लियर हुन्छ, क्लियरेन्स भएपछि मात्रै ऊ जान पाउँछ भनेर चाहिँ अब त्यस्तो भनिराखेको छ। अनि त जान इच्छुक हुनेहरूलाई चाहिँ पुरा अब पहिला उसको छोरीहरू नै गएको हुन्छ होइन, अनि त्यो छोरा एउटा जेलमा परेको छ अथवा छोरी नै छ भने पनि कस्तो भइरहेको छ भने मेरो छोरा छोरी उहाँ पुर्याइदिए, हामी अब त्यो छोरो चाहिँ बसोस्, उसको क्लियर भएपछि जाओस् भनेर भन्छ, तर त्यसो भन्दा भन्दै पनि उसले दिँदैन कि क्लियरेन्स ल्याएर लाउनुहुन्छ अनि मात्रै तपाईँको प्रोसेस हुन्छ नभए हुँदैन भनेर भनिदिन्छ। त्यस्तो भनेर यो क्याम्पमा चाहिँ धेरै जस्तो मानिसहरूको मेन्टल केसहरू चाहिँ त्यही भएर बढिरहेको छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मंजुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ, अथवा झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईंले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ, पर्खि बस्नुहोला।
हवस्त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदादेव कोटा, सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु। नमस्कार।